यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीको सिफारिशमा मन्त्री परिषद विस्तार, नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिनुहुने। यो वर्ष मनसूनजन्य विपद बाढ़ी पहिरोबाट 18 लाख भन्दा बढ़ी मानिस प्रभावित हुन सक्ने मौसमविदहरूको अनुमान। बेलैमा सतर्क रहन सर्वसाधारणलाई आग्रह। र रसियामा विपक्षी नेता एलेक्सी नाभाल्नीसँग सम्बन्ध रहेका सबै राजनैतिक संगठनहरूमाथि प्रतिबन्ध। राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा आज मौजूदा मन्त्री परिषद विस्तार गर्नुभएको छ। प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टीका नेतासहित थप 8 जनालाई सहभागी गराई मन्त्री परिषद विस्तार गर्नुभएको हो। 17 सदस्यीय हालको मन्त्री परिषदमा 8 जना थपेर मन्त्री परिषदलाई पूर्णता दिइएको छ। नवनियुक्त मन्त्रीहरूमा खगराज अधिकारी गृह, राजकिशोर यादव उद्योग वाणिज्य तथा आपूर्ति, नयन कला थापा संचार तथा सूचना प्रविधि, ज्वाला कुमारी शाह कृषि तथा पशुपन्छी, गणेश कुमार पहाड़ी संघीय मामिला तथा सामान्य प्रशासन, नारद मुनि राणा वन तथा वातावरण मन्त्री नियुक्त हुनुभएको छ। त्यस्तै मोहन बानिया प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, चन्द्रकान्त चौधरी ऊर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री र आशा कुमारी बिक वन तथा वातावरण राज्यमन्त्री हुनुभएको छ। नवनियुक्त मन्त्रीहरूको आज साँझ 4 बजे शपथ ग्रहण गराइने कार्यक्रम रहेको छ। काठमाडौँ महानगरपालिकामा 2 दिनमा 18,000 बढ़ीले कोरोना विरूद्धको खोप भेरोसेल लगाएका छन्। महानगरपालिकाका 32 वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ 25 गतेदेखि खोप लगाउने काम शुरू गरेको हो। महानगरपालिकाले खोप लगाउने कार्य सञ्चालन गर्दा भीड़ नियन्त्रण गर्न भन्दै हरेक दिन फरक फरक उमेर समूहका व्यक्तिलाई खोप लगाउने कार्यतालिका सार्वजनिक गरेको थियो। महानगरपालिकाले 60 देखि 64 वर्ष उमेर समूहका नागरिकका लागि शुरू गरिएको खोप कार्यक्रम यही जेठ 29 गतेसम्म सञ्चालन हुनेछ। सरकारले अग्रपंक्तिमा रहेर काम गर्ने नागरिकहरूलाई कोरोना विरूद्धको खोप लगाइसकेपछि ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप दिन शुरू गरेको छ। सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप दिएपछि पाल्पाका ज्येष्ठ नागरिकहरू खुशी देखिएका छन्। पाल्पाबाट हाम्रा संवाददाता विष्णु खनालको यो रिपोर्ट।
पाल्पाका ज्येष्ठ नागरिकहरू कोरोना विरूद्धको खोप लगाउन पाउँदा खुशी भएका छन्। अझै केही समय बाँचिने भयो भन्दै ज्येष्ठ नागरिकहरू खुशी भएका हुन्। पाल्पाका 10 स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन भएको छ। भेरोसेल खोप लाउनु भएकी ज्येष्ठ नागरिक नारायणी देवी अर्यालले युवा वर्गको भन्दा ज्येष्ठ नागरिकको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा ज्येष्ठ नागरिक प्राथमिकतामा परेकोमा खुशी व्यक्त गर्नुभयो।
जवान भएको भए पनि अलिक आफ्नो क्षमता उ गर्न सक्नुहुन्छ, अब बुढाबुढीलाई अलिक कमजोर हुन्छ, त्यसैले पनि यो खोप लाउन पाएको सन्तुष्ट छ।
महामारीका रूपमा दोस्रो भेरिएन्टको कोविडले दिनानुदिन आतंक बनाएको बखतमा कोविड नियन्त्रणका लागि ज्येष्ठ नागरिकहरू लक्षित गरी खोपको व्यवस्था भएपछि ज्येष्ठ नागरिकहरू खुशी भएका हुन्। तानसेनका नारायण प्रसाद गेवालीले खोप लाउने भनेर सुन्दा केही डर जस्तो सुनिए तापनि त्यस्तो नरहेको बताउनु भयो।
खोप लाउँदा पहिला त्यसो डर लाग्यो जस्तो भएको थियो, अहिले चाहिँ केही छैन, एकदम खुसी छ, यसको निरन्तरता भइरहोस् भन्ने छ।
तानसेन 5 चैनबारीका गोपाल बहादुर रावल 1 घण्टाको पैदल यात्राबाट खोप केन्द्रमा पुग्नुभयो। खोप पाएपछि बचिन्छ कि भन्ने आस पलाएको भन्दै रावलले आफ्नो उमेर समूहलाई लक्षित गरी खोपको व्यवस्था गरेकोमा खुशी व्यक्त गर्नुभयो।
खोप लाएपछि मलाई खुसी लाग्यो, यो यति भएपछि त बचिन्छ कि भन्ने चाहिँ भयो। खोप लाइयो, दोस्रो पनि चाँडै नै भयो, हामीलाई अब बाँचिन्छ कि भन्ने आश छ।
जिल्ला स्वास्थ्य कार्यालयका खोप निरीक्षक गजेन्द्र प्रसाद कर्णले जिल्लामा 60 देखि 64 वर्षका 8,200 नागरिक भएकोमा जिल्लामा जम्मा 4,100 मात्र खोप आपूर्ति भएका 65 देखि 64 वर्षका 4,100 ज्येष्ठ नागरिकलाई खोप दिएको बताउनुभयो।
भ्याक्सिन हामीले चाहनु पर्ने हो 8,200, तर अहिले भ्याक्सिनको कमी भएको हुनाले अहिले चाहिँ हामीले 62 देखि 64 सम्मले लगाइरहेको छु, लागिरहेछ।
सरकारले ज्येष्ठ नागरिकलाई लक्षित वर्ग मानि प्राथमिकताका आधारमा खोप लाउनु पक्कै पनि राम्रो हो, तर खोपको मापदण्ड अनुरूप दोस्रो डोज समयमै उपलब्ध भए मात्र ज्येष्ठ नागरिकको खुसीले थप सार्थकता पाउने देखिन्छ। विष्णु खनाल, रेडियो
फाल्पाको यो रिपोर्टपछि प्रसंग फेरि कोरोनाकै। बाँकेमा कोरोना संक्रमणका कारण थप 3 जनाको मृत्यु भएको छ। नेपालगंज मेडिकल कलेज कोहलपुरमा उपचारका क्रममा लम्ही 5 दाङका 65 वर्षीय पुरूष, राजापुर 5 दाङका 53 वर्षीय पुरूष र बारबर्दिया 7 बर्दियाका 65 वर्षीय पुरूषको मृत्यु भएको अस्पतालले जनाएको छ। यो वर्ष नेपालमा मनसूनजन्य विपद मुख्य गरी बाढ़ी पहिरोबाट 18 लाख भन्दा बढ़ी मानिस प्रभावित हुने अनुमान गरिएको छ। गत वर्ष औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति बेहोरेको मुलुक सामु सरदर भन्दा बढ़ी वर्षा हुने आकलन गरिएको यसपालिको मनसूनमा झन चुनौतीपूर्ण हुने अनुमान मौसमविदहरूले गरेका छन्। जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसूनमा सरदर भन्दा बढ़ी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ। विगतको तथ्याङ्क विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसूनमा 18 लाख बढ़ी मानिस प्रभावित हुने अनुमान गरिएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो। पूर्व महालेखा परीक्षक नरकान्त अधिकारीको 101 वर्षको उमेरमा आज बिहान उहाँको आफ्नै निवास लैनचोरमा निधन भएको छ। निजामती सेवामा लामो अनुभव हासिल गर्नुभएका अधिकारी नेपाल सरकारका अर्थ रक्षा र कृषि सचिव पनि हुनुभएको थियो। उहाँले नेपालको निजामती प्रशासन र धार्मिक विषयमा पुस्तकहरू पनि लेख्नुभएको छ। अर्घखाँचीको भूमिका स्थान नगरपालिकामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। भूमिका स्थानको ढिकुराबाट डेभातर्फ जाँदै गरेको लु 1/6168 नम्बरको जीप भूमिका स्थान 9 तारिकमा दुर्घटना हुँदा स्थानीय गाड़ी चालक 29 वर्षीय रामबहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको हो। मुस्लिम आयोगका पूर्व सदस्य रफिक मियाको आज निधन भएको छ। तनहुँको भानु 13 निवासी मियाको आज बिहान हृदयघातबाट निधन भएको हो। भारतले कैलाश मानसरोवर सड़क खण्ड निर्माणका क्रममा विस्फोटक पदार्थ विस्फोट गर्दा भारतको मात्र नभई नेपालतिरको बाटो समेत भत्किएको छ। भारतले सड़क विस्तारका क्रममा विस्फोट गराउने गरेकोले महाकाली नदी वारी नेपालतिर ढुङ्गा आएर बाटो अवरूद्ध भएको हो। मंगलबार दिउँसो व्यास्त गाउँपालिका 2 को कल्जु क्षेत्रमा भारतले सड़क निर्माणका क्रममा विस्फोट गराउँदा तम्बाकू क्षेत्रमा बाटो अवरूद्ध भएको स्थानीय आवासी मुकेश बुढाथोकीले जानकारी दिनुभयो। इलाका प्रहरी कार्यालय लोकहेहीको प्रहरी टोलीले सुनसरीबाट लागु औषध खैरो हेरोइन ब्राउन सुगर सहित एकजनालाई पक्राउ गरेको छ। सुनसरीको कोशी गाउँपालिका 8 भन्टाबारीबाट स्थानीय 40 वर्षीय शम्भु कवीरलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। कोविड 19 को रोकथाम र नियन्त्रणका लागि निषेधाज्ञा जारी रहेको बेला बाजुराका व्यापारीहरूले चरको मूल्य वृद्धि गर्दा सर्वसाधारण मर्कामा परेका छन्। बाजुराबाट संवाददाता राजेन्द्र बिग।
कोरोना भाइरस कोविड 19 मध्यनजर गरी जब जिल्लामा निषेधाज्ञा जारी भयो त्यही बहाना गरी बाजुराका व्यापारीले दैनिक उपभोग्य सामग्रीको मूल्यमा वृद्धि गरेपछि स्थानीय बासिन्दा त्यसको प्रत्यक्ष मारमा परेका छन्। बढीमालिका नगरपालिका वडा नम्बर 5 मनाका स्थानीय प्रेम लोहार:
चावल हामीले 1800 रुपियाँ मिल्ने घट्टो अहिले हामी गर्नु भनेपछि 2500 रुपियाँ पढिराखेका छ। 90 रुपियाँ तेल पाइने अहिले 150 रुपियाँ भइरहेछ। 90-80 चिनी पाइन्थ्यो अहिले हामीले 120-130 हाल्नु पर्ने रहेछ। अझ त्यति हालेर पनि पाया छैन।
हिउँदमा पानी नपरेका कारण अन्नबाली नहुनु र अहिले निषेधाज्ञापछि महँगी बढ्नुले जिल्लावासीले रोगभन्दा पनि भोकसँग लड्नुपर्ने अवस्था आएको बताउनुहुन्छ गौमूल गाउँपालिका वडा नम्बर 2 दहकोटकी स्थानीय पवित्रा बोहरा:
यो मौसमले गर्दाखेरि नराम्रो खेतीपाती भएको छ। त्यो भन्दा पनि बाहिरबाट आउने सामान पनि महँगीले धेरै महँगीले छोएको छ।
निषेधाज्ञा भएदेखि नै ठूला शहरमा सामानको अभाव भई मूल्य बढेपछि आफूहरूले स्वाभाविक मूल्य बढाउन बाध्य भएको स्वीकार गर्नुहुन्छ तिपाडा हाट बजार व्यवस्थापन समितिका सदस्य तथा व्यापारी देवराज पाध्याय:
लकडाउनको कारणले गर्दा सामान पाउँदैन, हप्ताको 2 दिन मात्र राशन खोल्छ। श्रमिकहरूले पनि पहिला 100 कुन्टलको 2500 लग्थ्यो भनेपछि अहिले उनीहरू 5000-7000 दिएर पनि उनीहरू पाइँदैन। त्यसैले उहीँबाट बढेर पहिला 3 रुपियाँ 80 पैसामा 1 केजी धनगढीबाट यहाँ पुग्थ्यो भने अब 5 रुपियाँमा अहिले भाडा पुग्छ। त्यही भएर यहाँको वृद्धि दर बढेको कारण त्यही नै हो।
बजारमा यसरी दैनिक उपभोग्य सामग्रीको मूल्य आकाशी रहँदा जिल्ला प्रशासन कार्यालय बाजुरा के गरिरहेको छ त? सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारी:
बजारमा चाहिँ कृत्रिम अभाव मूल्य वृद्धि सृजना गर्यो भने विभिन्न स्थानमा चाहिँ बजार अनुगमन गरिएको छ। सादा पोसाकमै प्रहरीहरू खटिएर त्यसरी गरिएको थियो र 5 जना चाहिँ विभिन्नले यसरी मूल्य वृद्धि गरेको पाइएको थियो र उहाँहरूलाई चाहिँ हाम्रो जिल्ला प्रशासन कार्यालयमा बोलाएर अहिले तारिखमा छोडेका छौँ। उहाँहरूको चाहिँ के छ भने धनगढीबाटै मूल्य वृद्धि भएर आएको छ भन्ने चाहिँ गुनासो उहाँहरूले पनि गर्नुभएको छ र त्यसको लागि चाहिँ हामी जिल्ला प्रशासन कार्यालय धनगढीसँग र उता पनि के छ अवस्था हाम्रो सुरक्षा निकायहरूले पनि हामीले बुझिराखेका छौँ।
देश कोरोना महामारीसँग लडिरहेको यो विषम परिस्थितिमा सरकारवालाहरूले थप प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ। राजेन्द्र बिक, रेडियो नेपाल, बाजुरा।
हजुर दर्शन:
भाग्यवानी बाबु, राम्ररी आइपुग्नु भयो नि।
हजुर, राम्ररी पुगे। ऊ चाहिँ मेरो कलेजको बेस्ट फ्रेन्ड।
नमस्ते बाबुजू।
नमस्ते, आउनु न भित्रै।
हुन्छ बाबुजू।
अनि दादा त अफिस गइसक्नु भयो होला है?
उहाँ त बिहानै हो, हुन्छ तपाईँहरू फ्रेस हुँदै गर्नु न, म खाना तयार गर्दै गर्छु है।
हस् हस् भाउजू।
ओए वाइफाई होला नि, पासवर्ड माग्न।
हे त पनि एनटिसी को सस्तो डे प्याक छँदैछ नि।
ए हो र,
एनटिसी को डे प्याक लिन *1415# डायल गर्न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। बाँकी समाचारमा केही अन्तर्राष्ट्रिय प्रसंग। रसियाको एउटा अदालतले विपक्षी नेता एलेक्सी नाभाल्नीसँग सम्बन्ध रहेका सबै राजनैतिक संगठनहरूलाई प्रतिबन्ध लगाएको छ। नाभाल्नीको राजनैतिक अभियानमा सहयोग गर्ने सबैलाई पृथकतावादलाई प्रशय दिएको अभियोग लगाई जेल चलान गरिने र राजनैतिक गतिविधि तथा चुनावमा भाग लिन नदिइने भएको छ। नाभाल्नीले सामाजिक सञ्जालबाट आफ्नो प्रतिक्रिया सार्वजनिक गर्दै कदापि पछि नहट्ने बताउनु भएको छ, तर उहाँले आफ्ना समर्थकहरूलाई काम गर्ने शैली परिवर्तन गर्न भन्नुभएको छ। नाभाल्नी आर्थिक अनियमितताको अभियोगमा कारागारमा हुनुहुन्छ। अमेरिकी राष्ट्रपति जो बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनिया कम्प्युटर एप्स टिकटक र वी च्याटमाथि लगाउनु भएको प्रतिबन्ध हटाउनु भएको छ। साथै उहाँले ट्रम्प प्रशासनले दावी गरे जस्तो ती इन्टरनेट एप्सले अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा पुर्याए नपुर्याएको यकिन गर्न वाणिज्य मन्त्रालयलाई समीक्षा गर्न भन्नुभएको छ। ती इन्टरनेट एप्सहरूले प्रयोगकर्ताका सूचनाहरू संकलन गरी गलत प्रयोजनमा प्रयोग गर्न सक्ने खतरा औल्याइएको छ। अमेरिकामा मात्र हरेक महिना 8 करोड़ जनाले टिकटक प्रयोग गर्ने गर्दछन्। अमेरिकी राष्ट्रपति जो बाइडेनले रसियालाई गलत गतिविधिमा लागे नराम्रो परिणामको सामना गर्नुपर्ने चेतावनीसहित आफ्नो पहिलो विदेश भ्रमण शुरू गर्नुभएको छ। राष्ट्रपति बाइडेनले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालमा ओझेलमा परेको आफ्ना सहयोगी राष्ट्रहरूसँगको सम्बन्ध फेरि सुदृढ बनाउने पनि बताउनुभयो। राष्ट्रपतिको कार्यालय सम्हाले यता पहिलो विदेश भ्रमणका क्रममा बेलायत पुग्नुभएका बाइडेनले प्रधानमन्त्री बोरिस जोनसनसँग भेटवार्ता गरी नयाँ एटलान्टिक चार्टरमा हस्ताक्षर गर्नुहुनेछ। फ्रांकलिन रुजवेल्ट र विन्स्टन चर्चिलबीच सन् 1941 जलवायु परिवर्तन र सुरक्षा सम्बन्धमा भएको सम्झौताको परिवर्तित स्वरूप नै एटलान्टिक चार्टर हो। बेलायतबाट शुरू गरेको साताव्यापी यूरोप भ्रमणका क्रममा बाइडेनले जिरिमामा रसियाका राष्ट्रपति भ्लादिमिर पुटिनलाई G7 समिटमा भेटवार्ता गर्नुहुने भएको छ। र भारतको पश्चिमी शहर मुम्बईमा एउटा आवासीय भवन भत्कँदा 11 जनाको मृत्यु भएको छ। मलाड क्षेत्रमा भएको सो घटनामा अहिले उद्धार कार्य जारी छ। घटनामा अरू धेरै व्यक्ति च्यापिएर रहेको आशंका गरिएको छ। भवन कसरी भत्कियो भन्ने बारेमा अनुसन्धान जारी रहे पनि गैरातभरि परेको पानीले भवन भत्केको हुन सक्ने अधिकारीहरूले बताएका छन्। मनसुन ताका भारतमा पुराना भवनहरू भत्केर यस्ता दुर्घटनाहरू प्राय हुने गरेका छन्। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रधानमन्त्रीको सिफारिशमा मन्त्री परिषद विस्तार, नवनियुक्त मन्त्रीहरूले आजै शपथ लिनुहुने। यो वर्ष मनसुनजन्य विपद बाढ़ी पहिरोबाट 18 लाख भन्दा बढ़ी मानिस प्रभावित हुन सक्ने मौसमविदहरूको अनुमान, बेलैमा सतर्क रहन सर्वसाधारणलाई आग्रह। र रसियामा विपक्षी नेता एलेक्सी नाभाल्नीसँग सम्बन्ध रहेका सबै राजनैतिक संगठनहरूमाथि प्रतिबन्ध। रेडियो नेपालबाट 3 बजेको समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 बजी सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।